यो रेडियो नेपाल हो। अब श्रीया नेपालबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। रसुवा जिल्लामा बाढ़ीले क्षति पुर्याएको भौतिक संरचनाहरूको पुनर्निर्माणमा सहयोग गर्ने चीनको प्रतिबद्धता। नेकपा एमाले केन्द्रीय कमिटी बैठक आज पनि बस्दै पार्टीको आन्तरिक एकतालाई बलियो बनाएर प्रस्तुत हुन केन्द्रीय कमिटी सदस्यहरूलाई पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको आग्रह। मधेस प्रदेशका 8 जिल्लामा पानी नपरेपछि देखिएको समस्या समाधान गर्ने विषयमा संघीय सरकारका सम्बन्धित मन्त्रीहरू बीच छलफल। आज 43 बीपी स्मृति दिवस मनाइँदै र बंगलादेशमा वायु सेनाको विमान दुर्घटना हुँदा मृत्यु हुनेको संख्या 20 पुग्यो, 170 जना भन्दा बढ़ी घाइते।
जहाँ भए पनि पाउनुहोस् हामी सँगै, कल गर्नुहोस्, डेटा चलाउनुहोस्, संसारभरि सजिलै।
नेपाल टेलिकमको इन्टरनेशनल रोमिङ सेवा सुचारू गर्न #1415#7# डायल गरी वा नेपाल टेलिकमको एपबाट पनि गर्न सक्नुहुन्छ।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब समाचार विस्तारमा। रसुवा जिल्लामा बाढ़ीले क्षति पुर्याएको भौतिक संरचनाहरूको पुनर्निर्माणमा चीनले सहयोग गर्ने प्रतिबद्धता जनाएको छ। उप प्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु प्रसाद पौडेल र चीनको अन्तर्राष्ट्रिय विकास सहायता नियोग सिडकाका अध्यक्ष चेन सिया ओदोङ नेतृत्वको प्रतिनिधि मण्डलबीच हिजो मन्त्रालयमा भएको भेटवार्तामा सिडकाका अध्यक्ष सिया ओदोङले भौतिक संरचनाहरूको पुनर्निर्माणलाई आवश्यक सहयोग गर्ने र भन्सार प्रक्रिया छिटो सञ्चालन हुने गरी काम गर्ने प्रतिबद्धता जनाउनुभयो। सिडकाका अध्यक्ष सिया ओदोङले बाढ़ीपछि नेपाल सरकारले उद्धार र बेपत्ता भएकाहरूको खोजीमा देखाएको सक्रियता र सहयोगप्रति धन्यवाद व्यक्त गर्नुभयो। अर्थमन्त्री पौडेलले विपद लगत्तैको पुनर्निर्माण नेपालको उच्च प्राथमिकतामा रहेको उल्लेख गर्दै भौतिक संरचनाहरूको पुनर्निर्माणप्रति देखाएको तत्परता, चासो र प्रतिबद्धताका लागि चिनिया पक्षलाई धन्यवाद दिनुभयो। आयात निर्यातका लागि मात्र नभई राजस्व संकलनका हिसाबले पनि रसुवा नाका महत्वपूर्ण भएकाले पुनर्निर्माणलाई छिटो अघि बढ़ाउने अर्थमन्त्री पौडेलले बताउनुभयो। अर्थमन्त्री पौडेल र चीनको अन्तर्राष्ट्रिय विकास सहायता नियोग सिडकाका अध्यक्ष चेन नेतृत्वको प्रतिनिधि मण्डल बीचको द्विपक्षीय भेटवार्तापछि चारवटा परियोजनाका समझदारी पत्रमा हस्ताक्षर भएको छ। चीनको भरतपुर स्थित बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा बोन म्यारो ट्रान्सप्लान्ट निर्माण सम्बन्धी परियोजनाको र निजामती कर्मचारी अस्पतालको विस्तार गर्न सम्भाव्यता अध्ययन गर्ने सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ, जसमा नेपालको तर्फबाट अर्थ सचिव घनश्याम उपाध्याय र चीनको तर्फबाट सिडका अध्यक्षले हस्ताक्षर गर्नुभयो। भरतपुर स्थित बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा 1834 वर्ग मीटर क्षेत्रमा फैलिएको बोन म्यारो क्यान्सर उपचार केन्द्रको निर्माण तथा आवश्यक मेसिनरीको जडान हुनेछ। त्यस अवसरमा चीनबीच मानव संसाधन विकास सम्बन्धी समझदारी पत्र र रसुवागढ़ी केरूङ सीमापार ट्रान्समिसन लाइन निर्माणको सम्भाव्यता अध्ययन सम्बन्धी माइन्युटमा नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्र देव साक्य र सिडका अध्यक्षले हस्ताक्षर गर्नुभयो। यसबाट रसुवागढ़ी केरूङ ट्रान्समिसन लाइन निर्माण सम्बन्धी सम्भाव्यता अध्ययनको काम अगाडि बढ़नेछ। नेकपा एमालेको नवौं केन्द्रीय कमिटिको बैठक आज पनि जारी रहनेछ। ललितपुरको च्यासल स्थित एमाले मुख्यालयमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा हिजो बसेको पहिलो दिनको बैठकमा 49 जना केन्द्रीय सदस्यले प्रतिवेदनमाथि आफ्ना धारणा राख्नु भएको एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिनुभयो। बैठकमा दोस्रो विधान महाधिवेशनमा प्रस्तुत हुने उपाध्यक्ष विष्णु प्रसाद पौडेलको विधान संशोधन प्रतिवेदन र महासचिव शंकर पोखरेलको संगठनात्मक प्रस्ताव प्रतिवेदनमाथि केन्द्रीय सदस्यले आफ्ना धारणा राख्नुभयो। प्रचार विभाग प्रमुख गौतमका अनुसार हिजो गण्डकी प्रदेश, मधेस प्रदेश, उपत्यका विशेष प्रदेश र सम्पर्क समन्वय कमिटिका 49 केन्द्रीय सदस्यले प्रतिवेदनमाथि धारणा राखेका छन्। अधिकांश केन्द्रीय सदस्यहरूले पार्टी सचिवालय र पोलिट ब्यूरोबाट सर्वसम्मत निर्णय भएर आएको विधान संशोधन प्रस्तावलाई समर्थन गरेका छन्। बैठकमा पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले पार्टी सदस्य नवीकरण गरेको विषयले पनि प्रवेश पाएको प्रचार विभाग प्रमुख गौतमले जानकारी दिनुभयो। बैठकमा आफ्नो धारणा राख्न केन्द्रीय सदस्यलाई 3 मिनटको समय दिएको थियो। त्यसअघि पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीको आन्तरिक एकतालाई बलियो बनाएर प्रस्तुत हुन केन्द्रीय सदस्यहरूलाई आग्रह गर्नुभएको थियो। केन्द्रीय कमिटी 9 बैठकमा अध्यक्षता गर्दै अध्यक्ष ओलीले पार्टीभित्र वैचारिक र नीतिगत रूपमा कुनै विवाद नभएकाले सिंगो पार्टी पंक्ति एकताबद्ध हुनुपर्नेमा जोड़ दिनुभयो। कर्णाली करिडोर अन्तर्गत कालीकोटको खुलालुदेखि बाजुरा र हुम्ला खण्डमा पर्ने 9 पक्की पुल अझै नबन्दा यातायात सञ्चालनमा समस्या भएको छ। 2079 असारमा ठेक्का सम्झौता भए पनि काम अझै शुरू नभएको सड़क डिभिजन कार्यालय हुम्लाका प्रमुख बेलबहादुर नेपालीले बताउनुभयो। निर्माण व्यवसायले पुलको डिजाइन स्वीकृत गराएर काम गर्नुपर्ने प्रावधान अनुसार 9 मध्ये 7 पुलको डिजाइन नै स्वीकृत हुन बाँकी रहेको नेपालीले जानकारी दिनुभयो। कर्णाली करिडोर अन्तर्गत कालीकोटको फुगाड खोलाको बेलीब्रिज बाढ़ीले बगाएपछि पानी परेको बेला सड़क बन्द हुने गरेको छ। संघीय सरकारका सचिवहरूको बैठकले सेवा प्रवाहलाई थप व्यवस्थित बनाउने लगायत 14 महत्वपूर्ण निर्णय गरेको छ। सुशासन, विपद व्यवस्थापन, सूचना प्रविधि र कानूनी सुधारका विविध पक्ष समेटेर 14 निर्णय गरिएको प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयले जनाएको छ। मुख्य सचिव एकनारायण अरियालको अध्यक्षतामा हिजो बसेको बैठकमा हालै लागू गरिएको एकीकृत क्याबिनेट सफ्टवेयर बारे जानकारी दिएको थियो। यस्तै सरकारका प्रमुख संरचनात्मक सुधार र कार्य सम्पादन मापदण्डलाई कार्यान्वयन गर्ने विषयलाई प्रमुख प्राथमिकतामा राखिएको छ। बैठकले मन्त्रालय, आयोग, सचिवालय, विभाग, बोर्ड, संस्थान, प्राधिकरण, समिति लगायत निकायका सवारी साधन र प्रयोगकर्ताको विवरण तत्कालै प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा पठाउने निर्णय पनि गरेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एक वर्षमा भएका प्रमुख उपलब्धिहरू सार्वजनिक गर्दै आगामी कार्यदिशाबारे जानकारी गराएको छ। हिजो काठमाण्डुमा आयोजित पत्रकार सम्मेलनमा स्वास्थ्य मन्त्री प्रदीप पौडेलले सीमित स्रोत साधनका बीच पनि मन्त्रालयले उल्लेखनीय उपलब्धि हासिल गरेको बताउनुभयो। वहाँले आधारभूत अस्पताल सञ्चालन, डेंगू संक्रमण नियन्त्रण, एचपीभी खोप अभियान, विपद व्यवस्थापन, आपतकालीन तयारी, कर्मचारी समायोजन लगायत मुद्दामा 3 तहबीच सहकार्य गर्दै समस्या समाधानमा स्पष्टता ल्याइएको बताउनुभयो। क्यान्सर, मोटु, मृगौला, स्पाइनल इन्जुरी जस्ता 8 जटिल रोगका लागि 2 लाखसम्मको सेवा बीमा अन्तर्गत उपलब्ध गराउने व्यवस्था लागू भइसकेको मन्त्री पौडेलले उल्लेख गर्नुभयो। मन्त्री पौडेलका अनुसार पूर्वाधार विकासमा स्वास्थ्य मन्त्रालयले हालसम्म 113 आधारभूत अस्पताल निर्माण सम्पन्न गरिसकेको र 55 अस्पताल सञ्चालनका लागि तयारी अवस्थामा रहेका छन्। यस्तै गुणस्तरीय स्वास्थ्य सेवा प्रवाह सुनिश्चित गर्न संघीय अस्पतालहरूमा 2 सेवा र सरकारी अस्पतालहरूमा पक्षघात, सिकल सेल, एनिमिया, थालसेमिया, हिमो फिलिया जस्ता रोगको औषधि र उपचार सेवा निशुल्क गरिएको छ। मध्य प्रदेशका 8 पानी पर्न नसक्दा देखिएका समस्याबारे हिजो साँझ संघीय सरकारका सम्बन्धित मन्त्रीहरूले छलफल गर्नुभएको छ। ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री दीपक खड्का, कृषि तथा पशुपक्षी विकास मन्त्री रामनाथ अधिकारी, खानेपानी मन्त्री प्रदीप यादव र कानून, न्याय तथा संसदीय व्यवस्था मन्त्री अजय कुमार चौरसिया बीच छलफल भएको हो। छलफलमा सम्बन्धित मन्त्रालयका सचिवहरूको समेत सहभागिता रहेको थियो। तत्काल समस्या पहिचान गरी समाधानका उपायहरू निकाल्न 4 मन्त्रालयका सहसचिवहरू सम्मिलित एक कार्यदल गठन गरिएको कृषि तथा पशुपक्षी विकास मन्त्रालयले जनाएको छ। यसअघि कृषि मन्त्रालयले वरिष्ठ कृषि अधिकृत र इन्जिनियर सहितको टोली मध्य प्रदेशका 8 जिल्लामा खटाएको छ। कृषि तथा पशुपक्षी विकास मन्त्री रामनाथ अधिकारीले मन्त्रालयको जिम्मेवारी सम्हालेको एक वर्षमा कृषि क्षेत्रमा नीतिगत तथा संस्थागत सुधार गरी कृषकहरूलाई उपलब्ध गराइने सहुलियत तथा सेवा प्रवाहमा क्रमिक सुधार गरेको बताउनु भएको छ। हिजो मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा एक वर्षमा भएका प्रमुख उपलब्धिहरू सार्वजनिक गर्दै मन्त्री अधिकारीले मुलुकको समग्र कृषि क्षेत्रको सुधार र किसानको हितको पक्षमा महत्वपूर्ण कामहरू भएको बताउनुभयो। एक वर्षको अवधिमा मन्त्रालयले कृषि उत्पादन र उत्पादकत्व वृद्धि, बजारीकरण र किसानहरूको जीवनस्तर सुधारलाई प्रमुख प्राथमिकतामा राखी कार्य गर्दै आएको उल्लेख गर्नुभयो। विगत लामो समयदेखि समस्याका रूपमा रहेको रासायनिक मल खरिद तथा वितरणलाई सहज बनाउन नीतिगत पहल गरिएको र त्यसबाट रासायनिक मल आपूर्ति तथा वितरण व्यवस्थापनमा देखिएका समस्या सम्बोधन हुने अपेक्षा राखेको मन्त्री अधिकारीले उल्लेख गर्नुभयो। यस वर्ष देशभर करिब 72% रोपाई सम्पन्न भएको छ। देशभर करिब 10,00,000 हेक्टर क्षेत्रफल जमीनमा रोपाई सम्पन्न भएको कृषि तथा पशुपक्षी विकास मन्त्रालयले जनाएको छ। मुलुकमा करिब 14,00,000 हेक्टर जमीनमा रोपाई हुने मन्त्रालयका सूचना अधिकारी महानन्द जोशीले जानकारी दिनुभयो। सुदूरपश्चिम प्रदेशमा सबैभन्दा बढ़ी 97% रोपाई भएको छ भने कर्णाली र लुम्बिनी प्रदेशमा 88% रोपाई सम्पन्न भएको कृषि तथा पशुपक्षी विकास मन्त्रालयका सूचना अधिकारी जोशीले जानकारी दिनुभयो। उहाँका अनुसार मौसमको प्रतिकूलताले असर देखा नपरे साउनको अन्तिम सातासम्म 98% रोपाई हुने अनुमान गरिएको छ। मनसूनजन्य प्राकृतिक प्रकोपबाट हुने विपद व्यवस्थापनका लागि बागलुङका सरोकारवालाले पूर्व तयारीका साथ सतर्कता अपनाउन थालेका छन्। बागलुङबाट संवाददाता कोपिला कडेलको रिपोर्ट।
जिल्लामा विपदजन्य घटनाबाट हुन सक्ने क्षति न्यूनीकरणका लागि सुरक्षा निकायका सबै युनिट तयारी अवस्थामा राखिएको र खोला किनारका बस्तीलाई सचेत गराइएको बताउनुहुन्छ जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी प्रमुख तिलक भारती।
प्रहरी चौकी सबै गरेर हाम्रो 40 युनिटहरू छ। विपदमा हामीसँग भएका साधनहरूलाई इन्ट्याक राखेर जिल्ला प्रहरी कार्यालयमा 25 जनशक्ति, जिल्लाका प्रहरी कार्यालयमा 15 र प्रत्येक प्रहरी चौकीमा 5 जनाको दलले टोलीहरू स्ट्यान्डमा राखेको छ। यो नदीको छेउमा भएको गण्डकी अनि काठे खोला लगायत पहाड़ी ठाउँहरूमा पहिरो आउँछ भनेर त्यो किसिमले हामीले सचेत गराउने सूचना चाहिँ सबै ठाउँमा पुर्याउने भनेर हामीले गरिरहेको छ।
विपदजन्य क्रियाकलापलाई रोक्न तथा राहत र उद्धार कार्यका लागि जिल्लामा रहेका रेड क्रसका सबै शाखालाई आवश्यकता अनुसार परिचालन गरिएको नेपाल रेड क्रस सोसाइटी बागलुङ शाखाका कोषाध्यक्ष जीवननाथ शर्मा रेग्मी बताउनुहुन्छ।
रेड क्रसले आपद विपद परेको ठाउँमा जो जहाँ सक्छ त्यहाँ गएर अप्ठ्यारोमा परिरहेका व्यक्तिहरूलाई पालहरू, कम्बलहरू, भाँडा कुराहरू, लत्ता कपडाहरू हाम्रा उपशाखाहरू मार्फतबाट हामी तम तयारी अवस्थामा रहेका।
विपद व्यवस्थापनका लागि बागलुङ नगरपालिकाले उद्धारका लागि सबै सरोकारवालासँग समन्वय गरेर तयारी अवस्थामा रहेको बागलुङ नगरपालिकाका नगर प्रमुख वसन्त कुमार श्रेष्ठको भनाइ छ।
हामीले कसरी चाहिँ उद्धार गर्न सकिन्छ त्यो विषयमा पनि हामी चाहिँ अत्यन्त सचेत छौँ। सबै आम नागरिकहरूलाई विपदमा पर्दै नपर्नु नगरपालिका लगायत जिल्ला प्रशासन कार्यालय, नेपाल प्रहरी लगायत कार्यालयहरूमा छिटो भन्दा छिटो हामीलाई सूचना प्रदान
वर्षा शुरू भएसँगै यहाँका विभिन्न सड़क अवरुद्ध हुनुका साथै साना ठूला क्षतिहरू भइरहेका छन्। कोपिला कण्डेल, रेडियो नेपाल, बागलुङ।
प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वर प्रसाद कोइरालाको योगदानको स्मरण गरी 43 स्मृति दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदैछ। नेपालमा प्रजातन्त्रको स्थापनाका लागि कठोर संघर्ष गर्नुभएका कोइरालाको विक्रम सम्म 2039 साउन 6 गते निधन भएको थियो। उहाँले नेपाली साहित्यका क्षेत्रमा पनि महत्वपूर्ण योगदान पुर्याउनु भएको छ। कोइरालाको जन्म विक्रम सम्म 1971 भदौ 24 गते भएको हो। विक्रम सम्म 2015 संसदीय निर्वाचनपछि विक्रम सम्म 2016 जेठमा उहाँ पहिलो निर्वाचित प्रधानमन्त्री बन्नुभएको थियो। नेपाली साहित्यमा मनोवैज्ञानिक यथार्थवादी धारका प्रवर्तक कोइरालाका 1.5 दर्जन कृति प्रकाशित छन्। विक्रम सम्म 2017 पुष 1 गते शाही नेपाली सेनाको शक्तिका भरमा जननिर्वाचित सरकार अपदस्थ गरिएपछि कोइराला लगायत नेतालाई सिंहदरबारमा बन्दी बनाइएको थियो। विक्रम सम्म 2025 स्वास्थ्य परीक्षणका लागि जेल मुक्त हुनुभएका कोइरालाले 8 वर्षसम्म भारतमा निर्वासित जीवन बिताउनु भएको थियो। आजदेखि नेपाल भारत गृह सचिव स्तरीय बैठक बस्दैछ। भारतको नयाँ दिल्लीमा आज र भोलि दुई दिनसम्म चल्ने बैठकमा सीमा अपराध, सीमा व्यवस्थापन, सीमा स्तम्भको मर्मत, लागू पदार्थ, मानव तस्करी, सीमा क्षेत्रमा संयुक्त गस्ती र निगरानी लगायतका विषयमा छलफल हुनेछ। गृह सचिव गोकर्ण मणि दुवाडीको नेतृत्वमा 12 सदस्यीय टोली मा नेपाल प्रहरीका एआईजी दानबहादुर कार्की, सशस्त्र प्रहरी बलका एआईजी गणेश ठाडा मगर, राष्ट्रिय अनुसन्धान विभागका एआईजी टेकेन्द्र कार्की, गृह मन्त्रालयका सहसचिव रामचन्द्र तिवारी लगायत सहभागी हुनुहुनेछ। राष्ट्रिय सभाको संघीयता तथा राष्ट्रिय सरोकार समिति बैठकमा बैठकबारे जानकारी गराउँदै गृह मन्त्री रमेश लेखकले भारतसँग सीमा सम्बन्धी विषयमा औपचारिक छलफल गर्न लागेको जानकारी दिनुभएको थियो। राष्ट्रिय सभाको बैठक आज अपरान्ह 1:15 संघीय संसद भवन नयाँ बानेश्वरमा बस्दैछ। आजको बैठकमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भगवती नेउपानेले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त संघीय निजामती सेवा विधेयक 2080 दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने सम्भावित कार्यसूची तय भएको छ। यस्तै गृहमन्त्री रमेश लेखकले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त नेपाल नागरिकता दोस्रो संशोधन विधेयक 2081 दफावार छलफलका लागि विधान व्यवस्थापन समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुनेछ। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र गृह मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नहरूको सम्बन्धित मन्त्रीले उत्तर दिनुहुनेछ। प्रतिनिधि सभा मातहतका 3 समितिको बैठक पनि आजै बस्दैछ। कानून न्याय तथा मानवाधिकार, महिला तथा सामाजिक मामिला र शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बस्ने कार्यसूची तय भएको छ। कानून समितिमा विश्वव्यापी आवधिक समीक्षा सम्बन्धमा राष्ट्रिय मानवाधिकार आयोगसँग छलफल गर्ने कार्यक्रम रहेको छ। महिला तथा सामाजिक मामिला समितिमा वैदेशिक रोजगारीमा रहेका महिला कामदारको विद्यमान अवस्थाका सम्बन्धमा छलफल हुनेछ। शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा मीडिया काउन्सिल विधेयकमाथि संशोधनकर्तासँग छलफल गर्ने कार्यसूची रहेको छ। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देशमा आर्थिक समृद्धिको लक्ष्य हासिल गर्न नीतिगत र समग्र राज्यले नै सोच्ने तरिकामा सुधार गर्न आवश्यक रहेको बताउनु भएको छ। सीएनआई नेपाल उद्योग परिसंघका नवनिर्वाचित पदाधिकारीहरूसँग हिजो निजी निवास खुमलटारमा भेट गर्नुहुँदै अध्यक्ष प्रचण्डले देशको आर्थिक विकासमा निजी क्षेत्रको योगदान महत्वपूर्ण रहेको उल्लेख गर्नुभयो। पवित्र धार्मिक तीर्थस्थल देवघाटमा 7 वर्ष अघि निर्माण थालिएको विद्युतीय शब्दाह भवनको निर्माण कार्य सम्पन्न भएको छ। विद्युत र मेसिन जडानसँगै आगामी भदौदेखि शब्दाह भवन पूर्ण रूपमा सञ्चालनमा आउने सघन शहरी तथा भवन निर्माण कार्यालय भरतपुरका कार्यालय प्रमुख झपट बहादुर थापाले जानकारी दिनुभयो। सरकारले कम्पनी रजिष्ट्रार कार्यालयका 31 कर्मचारीलाई एकैपटक सरुवा गरेको छ। सेवाग्राहीको काम समयमा नगरेको तथा स्वचालित कम्प्युटर प्रणालीमा प्रविष्ट भइसकेको फाइल समेत सदर नगरेको भन्ने गुनासो आएपछि उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले हिजो कम्प्युटर निर्देशकसहित कर्मचारीलाई सरुवा गरेको हो। अब अन्तर्राष्ट्रिय समाचार। बंगलादेशको राजधानी ढाकामा तालिममा सैनिक विमान विद्यालयको भवनमा खस्दा कम्तीमा 20 जनाको मृत्यु भएको छ भने 170 जना भन्दा बढी घाइते भएका अन्तर्राष्ट्रिय संचार माध्यमहरूले जनाएको छ। बंगलादेश वायुसेनाको F7BGI विमान उत्तरा क्षेत्रमा दुर्घटना भएको बंगलादेशको सेनाले पुष्टि गरेको छ। मृतकको संख्या अझै बढ्न सक्ने बताइएको छ। लडाकु विमान स्थानीय समयअनुसार हिजो दिउँसो उड़ेको थियो र केही समयमै दुर्घटना भएको थियो। यो घटना बंगलादेशको राजधानी ढाकामा भएको पछिल्लो सबैभन्दा भयावह विमान दुर्घटना मानिएको छ। उत्तर क्षेत्रको मेलस्टोन स्कूल र कलेजको परिसरमा भएको दुर्घटनापछि ठूलो आगो र बाक्लो धुवाँको मुस्लो उडेको थियो। घाइते हुनेमा बालबालिका र अभिभावकहरू समेत रहेका छन्। उनीहरूको उपचार भइरहेको समाचारमा उल्लेख गरिएको छ। दुर्घटनाको समयमा स्कूल एण्ड कलेजमा करिब 2000 विद्यार्थी रहेका र विद्यालयमा कक्षा नर्सरीदेखि कक्षा 12 पढ़ाइ हुने समाचारमा उल्लेख छ। बंगलादेशको अन्तरिम सरकारका प्रमुख मोहम्मद युनुसले दुर्घटनाको कारण छानबिन गर्न आवश्यक उपायहरू अवलम्बन गरिने बताउनु भएको छ। अब आर्थिक समाचार।
यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
कृषि तथा पशुपक्षी विकास मन्त्रालयले गत आर्थिक वर्षमा 65% पुँजीगत खर्च गरेको छ। मन्त्रालयले गरेका कामका बारेमा जानकारी गराउन सोमबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्रालयका सहसचिव डाक्टर हरिबहादुर केसीले गत वर्ष मन्त्रालयले समग्रमा 84% प्रगति हासिल गरेको जानकारी दिनुभयो। गत वर्ष 3,93,000 मेट्रिक टन रासायनिक मल खरिद गरी देशमा भित्रिएको र त्यसका लागि 27,36 करोड़ अर्थात कुल बजेटको 98% रकम खर्च भएको छ। वर्षको थप 1,11,000 मेट्रिक टन मल आयात ढुवानी तथा भण्डारणको क्रममा रहेको मन्त्रालयले जनाएको छ। 2082 असार मसान्तसम्ममा करिब 4,41,000 मेट्रिक टन रासायनिक मल बिक्री वितरण भइसकेको र हाल करिब 76,000 मेट्रिक टन मौजदातमा रहेको मन्त्रालयले उल्लेख गरेको छ। सरकारले चालू आर्थिक वर्षका लागि रासायनिक मल किन्नका लागि 28,82 करोड़ रकम विनियोजन गरेको छ। 2082 असार मसान्तसम्ममा दुग्ध विकास संस्थान तथा निजी दुग्ध उत्पादक कम्पनीहरूबाट अधिकांश दुग्ध किसानहरूको गत चैत्र मसान्तसम्मको बाँकी रहेको बकेउता रकम भुक्तानी भइसकेको मन्त्रालयले उल्लेख गरेको छ। प्लान्ट क्वारेन्टाइन कार्यालय काँकडभित्ताबाट गत आर्थिक वर्ष 2081-82 22,16,12,00,000 मूल्य बराबरका कृषिजन्य वस्तु निर्यात भएका छन्। कार्यालयका सूचना अधिकारी चन्द्रेश्वर ठाकुरका अनुसार निर्यात हुने मुख्य वस्तुहरूमा अलैची, चिया, प्लाई तथा भेनियर, अदुवा, अम्लिसो लगायतका वस्तु रहेका छन्। गत आर्थिक वर्षमा सबैभन्दा धेरै चिया 9,55,85,00,000, अलैची 6,59,20,00,000, प्लाई तथा भेनियर 3,85,71,00,000 र अम्लिसो 1,09,00,000 मूल्य बराबरको निर्यात भएको छ। गत एक वर्षको अवधिमा अदुवा 27,26,00,000, बन्दा 8,60,00,000, जड़ीबुटी 9,13,00,000, मसुरो दाल 9,07,00,000 बराबरको निर्यात भएको सूचना अधिकारी ठाकुरले जानकारी दिनुभयो। एक वर्षको अवधिमा पूर्वी नाकाबाट 3,46,01,66,000 मूल्य बराबरका कृषिजन्य वस्तुहरू आयात भएका छन्। नेपाली शेयर बजारको परिसूचक नेप्से सोमबार उच्च अंकले बढेको छ। यस दिन परिसूचक 21.76 अंकहरूले बढेर 2,892.72 कायम भएको छ। आइतबार परिसूचक झिनो अंकले बढेर कारोबार उच्च रकमले बढेकोमा सोमबार कारोबार उच्च रकमले घटेको छ। सोमबार विभिन्न 311 कम्पनीहरूका 3,56,49,000 कित्ता शेयरहरू 16,32,71,15,000 रूपियाँमा किनबेच भएका छन्। यस दिन सबै समूहका उपसूचकहरू बढेका छन्।
आर्थिक समाचार प्रस्तुत गर्दै हुनुहुन्थ्यो भुवन आचार्य। अब खेल समाचार। साफ अण्डर 20 महिला च्याम्पियनशीप उपाधि बंगलादेशले जितेको छ। बंगलादेशको ढाकामा हिजो भएको लीग चरणको अन्तिम खेलमा घरेलु टोली बंगलादेशसँग 4-0 गोलले पराजित भएपछि नेपाल उपविजेतामा सीमित बनेको हो। बंगलादेश अपराजित रहँदै च्याम्पियन बनेको हो। एक पक्ष खेलमा पहिलो हाफमा 1 गोल गरेको बंगलादेशले दोस्रो हाफमा 3 गोल थपेको थियो। नेपाल यसअघि लीग चरणको पहिलो खेलमा बंगलादेशसँग 3-2 गोलले पराजित भएको थियो। हिजो नै भएको अर्को खेलमा श्रीलंकालाई हराउँदै भूटान तेस्रो भएको छ। डबल राउण्ड रोबिन लीगका आधारमा संचालित च्याम्पियनशीपमा यसअघि नेपालले श्रीलंकालाई दुवै खेलमा समान 7-0 गोलले हराएको थियो। यस्तै भूटानलाई 6-1 र 8-0 गोलले हराएको थियो। च्याम्पियनशीपमा सहभागी 4 टोलीले एक आपसमा 2 पटक खेलेपछि शीर्ष स्थानमा रहने टोली च्याम्पियन बन्ने प्रावधान रहेको थियो। अब मौसम सम्बन्धी जानकारी। आज देशभर आंशिकदेखि सामान्यतया बदलिरहे कोशी, मधेस, बागमती र गण्डकी प्रदेश लगायत देशका पहाड़ी भागका केही स्थानमा मेघगर्जन चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, बागमती र गण्डकी प्रदेशका एक दुई स्थानमा अधिक वर्षाको पनि सम्भावना रहेको छ। देशका उच्च पहाड़ी तथा हिमाली भागका केही स्थानमा हल्कादेखि मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा काठमाण्डु उपत्यकामा मापन गरिएको अधिकतम तापक्रम 29.5 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 21.4 डिग्री सेल्सियस, वर्षा 7.5 मिलिमिटर। आज दिउँसो काठमाण्डु उपत्यकाको अधिकतम तापक्रम 27 देखि 29 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। काठमाण्डु उपत्यकामा सूर्योदय अघि बिहान 5:22 भयो भने सूर्यास्त भरे साँझ 6:59 हुनेछ। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। रसुवा जिल्लामा बाढ़ीले क्षति पुर्याएको भौतिक संरचनाहरूको पुनर्निर्माणमा सहयोग गर्ने चीनको प्रतिबद्धता। नेकपा एमाले केन्द्रीय कमिटी बैठक आज पनि बस्दै, पार्टीको आन्तरिक एकतालाई बलियो बनाएर प्रस्तुत हुन केन्द्रीय कमिटी सदस्यहरूलाई पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको आग्रह। मधेस प्रदेशका 8 जिल्लामा पानी नपरेपछि देखिएको समस्या समाधान गर्ने विषयमा संघीय सरकारका सम्बन्धित मन्त्रीहरूबीच छलफल। आज 43 बीपी स्मृति दिवस मनाइँदै र बंगलादेशमा तालिममा रहेको वायुसेनाको विमान दुर्घटना हुँदा मृत्यु हुनेको संख्या 20 पुग्यो, 170 जना भन्दा बढ़ी घाइते। रेडियो नेपालबाट बिहान 7 बजेको समाचार सकियो। अर्को समाचार बुलेटिन 8 बजे अंग्रेजीमा सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।